प्रोग्राम सच्चाई की राह में आप सबको खुशामदीद कहते हैं। उम्मीद है हमारे साथ आपका ये सफर ना सिर्फ बहुत अच्छा गुजरेगा बल्कि हमें बहुत कुछ सीखने का मौका भी मिलेगा। हमारी नेक तमन्नाएं और दुआएं आपके साथ हैं। आइए एक खूबसूरत गीत के साथ अपने आज के प्रोग्राम का आगाज करते हैं।
रसदश्त फूलों की माला लाते हैं हम, लाते हैं हम। रसदश्त फूलों की माला लाते हैं हम, लाते हैं हम। शुक्रगुजारी के नगमे सुनाते हैं हम, गाते हैं हम। रसदश्त के फूलों की माला लाते हैं हम, लाते हैं हम। शुक्रगुजारी के नगमे सुनाते हैं हम, गाते हैं हम। रसदश्त के फूलों की माला लाते हैं हम, लाते हैं हम। नजारों सितारों बहारों का मालिक, समंदर की लहरों किनारों का मालिक। नजारों सितारों बहारों का मालिक, समंदर की लहरों किनारों का मालिक। ये फूलों के रंग जो सजाते गुलिस्तान, तुरंगों तरंगों उमंगों का मालिक। कुदरत तेरी के बड़े काम बताते हैं हम, गाते हैं हम। शुक्रगुजारी के नगमे सुनाते हैं हम, गाते हैं हम। रसदश्त के फूलों की माला लाते हैं हम, लाते हैं हम। सया तू गुनाहों को धोके बनाए नया तू। तू नूरे इलाही है बख्शे सया तू गुनाहों को धोके बनाए नया तू। अकेला न छोड़े है दे अपना रू तू, जहां दो जवान हो है हाजिर वहां तू। हम तो सना के ये नारे लगाते हैं हम, गाते हैं हम। शुक्रगुजारी के नगमे सुनाते हैं हम, गाते हैं हम। रसदश्त के फूलों की माला लाते हैं हम, लाते हैं हम। تیرا رت بالا تو زندہ خدا ہے, تو ہی ابتدا تو ہی انتہا ہے, تیرا رت بالا تو زندہ خدا ہے, تو ہی ابتدا تو ہی انتہا ہے, نہ تجھ سا ہے کوئی نہ کوئی ہوا ہے, نہ بدلے کبھی تو, تو یکساں خدا ہے, سجدے میں تیرے جبی کو جھکاتے ہیں ہم, گاتے ہیں ہم شکر گزاری کے نغمے, سناتے ہیں ہم, گاتے ہیں ہم رستش کے پھولوں کی مالا, لاتے ہیں ہم, 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 لاتے ہیں ہم.
عزیز سامعین, السلام علیکم. ہم خدائے پاک کے ببرکت نام سے آپ کو سلام کرتے ہیں جو امن اور سلامتی بخشنے والا ہے. وہ چاہتا ہے کہ ہم میں سے ہر ایک سچائی کی اس راہ کو جانے اور اس پر چلے جو خدا تعالیٰ نے قائم کی ہے, تاکہ انسان کو ابدی امن اور دائمی سکون حاصل ہو. ہمیں خوشی ہے کہ آج ہم کو سچائی کی راہ کے نام سے پروگرام پیش کرنے کی سعادت ملی. پچھلے پروگرام میں انجیل مقدس میں سے ہم نے مسیح کی پیدائش کی عجیب خوشکن کہانی سنی. اس سے پہلے کسی انسان کے مسیح کی طرح جنم لینے کا کوئی واقعہ نہیں ہوا. مسیح نبیوں کی نبوت کے عین مطابق روح القدس کی قدرت سے بیت لحم شہر میں ایک کنواری سے پیدا ہوا. جس رات یسوع مسیح کی پیدائش ہوئی, اسی رات بیت لحم کے نواحی میدانوں میں چرواہے اپنی بھیڑوں کے ساتھ رات گزار رہے تھے کہ آسمان سے نور ہی نور ان پر چمکنے لگا. یہ نور آسمان سے آنے والے فرشتوں کے سبب سے تھا کہ پورا علاقہ روشن ہو گیا. وہ فرشتے چرواہوں کے پاس آئے. ان میں سے ایک نے چرواہوں کے ساتھ یوں کلام کیا کہ دیکھو, میں تمہیں بڑی خوشی کی بشارت دیتا ہوں جو ساری امت کے واسطے ہوگی, کہ آج داؤد کے شہر بیت لحم میں تمہارے لیے ایک منجی پیدا ہوا ہے, یعنی مسیح خداوند. آج ہم سیکھیں گے کہ یسوع مسیح کا بچپن کیسا تھا اور جوانی کیسی تھی. انجیل مقدس سے ہمیں پتا چلتا ہے کہ مسیح کی پیدائش کے بعد مریم اور یوسف کے چار بیٹے اور کچھ بیٹیاں ہوئیں. یسوع اپنے چھوٹے بہن بھائیوں کے ساتھ شمالی فلسطین کے شہر ناصرت کے چھوٹے سے گھر میں پلا اور بڑا ہوتا گیا. آپ تو جانتے ہیں کہ یسوع یوسف کا بیٹا نہ تھا, مگر لوگوں کی نظر میں وہ یوسف ہی کا بیٹا تھا, چونکہ یوسف بڑھئی تھا اور بڑھئی کے گھر میں رہتے ہوئے یسوع نے بھی بڑھئی کا کام کیا. اس کا نتیجہ یہ ہوا کہ یسوع جو کام کرتا جی سے اور لگن سے اور پوری محنت سے کرتا تھا, یعنی بڑا محنتی تھا. اب خدا کا کلام بتاتا ہے کہ اور یسوع حکمت اور قد و قامت میں اور خدا کی اور انسان کی مقبولیت میں ترقی کرتا گیا. باقی سب بچوں کی طرح یسوع کھاتا پیتا, اٹھتا سوتا, کھیلتا کودتا اور لکھتا پڑھتا تھا, مگر اس میں ایک صفت ایسی تھی جو باقی بچوں میں نہ تھی, اور یہی صفت اسے باقی سب بچوں سے منفرد بناتی تھی, اور وہ یہ کہ اس نے کبھی برائی نہ کی. اس کے منہ سے کبھی بدی کی بات نہ نکلی. اس نے کبھی کسی سے نہ کہا کہ مجھے معاف کر دو, یعنی اسے کبھی کسی سے معافی نہ مانگنی پڑی. اس کی وجہ یہ تھی کہ اس نے کبھی کسی سے برائی نہ کی تھی. وہ برائی کر ہی نہیں سکتا تھا, کیونکہ اس کے اندر برائی کا تخم ہی نہ تھا. وہ عادتاً پاک و بے عیب تھا. برائی اس کے حصے میں ہی نہ آئی تھی. اس نے صرف وہی کام کیا جو خدا کو پسند تھا. وہ ہماری طرح کا طبعی انسان تھا, مگر ہماری طرح کی برائی اس میں نہیں تھی. اسی بات کی خدا کا کلام گواہی دیتے ہوئے کہتا ہے, پس جب ہمارا ایک ایسا بڑا سردار کاہن ہے جو آسمانوں سے گزر گیا, یعنی خدا کا بیٹا یسوع, تو آؤ ہم اپنے اقرار پر قائم رہیں, کیونکہ ہمارا ایسا سردار کاہن نہیں جو ہماری کمزوریوں میں ہمارا ہمدرد نہ ہو سکے، بلکہ وہ سب باتوں میں ہماری طرح آزمایا گیا تو بھی بے گناہ رہا۔ جب یسو 30 برس کا ہوا تو وہ وقت آ گیا تھا کہ یسو دنیا کا نجات دہندہ ہوتے ہوئے اپنے کام کو شروع کرے۔ ایک روز اس نے اپنے گھر والوں کو چھوڑا، ناصرت کے شہر سے نکلا اور دریائے یردن کا رخ کیا، جہاں یوحنا استواغی منادی کرتا تھا اور لوگوں کو پانی سے بپتسمہ دیتا تھا۔ کیا آپ کو یوحنا یاد ہے؟ وہ یسو سے 6 مہینے پہلے پیدا ہوا تھا۔ یوحنا وہ نبی تھا جسے خدا نے بھیجا تھا تاکہ وہ لوگوں کے دلوں کو تبدیل کرے اور وہ اپنے گناہوں سے توبہ کر کے خداوند کی طرف آئیں اور مسیح کو جسے خدا نے نجات دہندہ بنا کر بھیجا خوش آمدید کہتے ہوئے قبول کریں۔ یوحنا نبی کی معرفت انجیل مقدس میں ہی مرقوم ہے کہ وہ مسیح خداوند کی راہ تیار کرے گا۔ متی کی انجیل کے 3 باب میں یوں مرقوم ہے، ان دنوں میں یوحنا بپتسمہ دینے والا آیا اور یہودیہ کے بیابان میں یہ منادی کرنے لگا کہ توبہ کرو کیونکہ آسمان کی بادشاہی نزدیک آ گئی ہے۔ یہ وہی ہے جس کا ذکر یسایا نبی کی معرفت یوں ہوا، بیابان میں پکارنے والے کی آواز آتی ہے کہ خداوند کی راہ تیار کرو، اس کے راستے سیدھے بناؤ۔ اور یوحنا اونٹ کے بالوں کی پوشاک پہنے اور چمڑے کا پٹکا اپنی کمر سے باندھے رہتا تھا اور اس کی خوراک ٹڈیاں اور جنگلی شہد تھا۔ اس وقت یروشلیم اور سارے یہودیا اور یردن کے گرد و نواح کے سب لوگ نکل کر اس کے پاس گئے اور اپنے گناہوں کا اقرار کر کے دریائے یردن میں اس سے بپتسمہ لیا۔ ہم نے جو تلاوت سنی اس پر غور کرنے کے لیے ذرا رکے۔ کیا آپ نے یوحنا کا پیغام سنا؟ مختصر بات یہ ہے کہ یوحنا نے منادی کی، توبہ کرو، اپنی بری روشوں کو ترک کرو اور مسیح پاک سے ملنے کو تیار ہو جاؤ کیونکہ وہ آسمان سے تمہارے پاس آیا ہے۔ جن لوگوں نے خدا کے حضور اپنے گناہوں کا اقرار کیا اور معافی مانگی، یوحنا نے دریائے یردن میں ان کو بپتسمہ دیا۔ اس طرح یوحنا نبی، یوحنا استباغی یعنی یوحنا بپتسمہ دینے والے کے نام سے جانا پہچانا جانے لگا۔ پانی کا بپتسمہ لوگوں کے گناہ نہیں دھو سکتا تھا، بلکہ یہ ایک نشان تھا کہ ان لوگوں نے اپنے گناہوں سے توبہ کر لی اور مسیح کو اپنا نجات دہندہ قبول کرنے کے لیے اب بالکل تیار کھڑے ہیں۔ کچھ لوگ جو تیار ہوئے کہ یوحنا سے بپتسمہ لیں، ان میں یہودیوں کے 2 مشہور فرقوں کے لوگ تھے، ایک صدوقی اور دوسرے فریسی۔ صدوقی امیر ترین یہودی تھے اور رومی حکومت میں ان کا بڑا اثر و رسوخ تھا، مگر خدا کے کلام کی باتوں سے ان کے دل ناواقف تھے۔ وہ نبیوں کے صحیفوں اور تعلیم کو کوئی اہمیت نہ دیتے تھے، جبکہ فریسی بڑے مذہبی لوگ دکھائی دیتے تھے۔ وہ گرم جوشی سے نمازیں پڑھتے، باقاعدہ روزے رکھتے، باقاعدہ زکوٰۃ دیتے اور خیرات کرتے اور دائیقی باقاعدگی سے ادا کرتے تھے، تاہم ان کی عبادت اور بندگی فضول تھی کیونکہ وہ اپنی جد و جہد سے اور اپنے اعمال کے بل بوتے پر خدا کے منظور نظر بننا چاہتے تھے۔ اس کے علاوہ فریسیوں نے اپنی روایتوں کو خدا کے سچے کلام میں شامل کر لیا تھا۔ اس کا نتیجہ یہ نکلا کہ خدا کے حضور ان کی عبادت و بندگی فقط دکھاوا بن کر رہ گئی۔ مختصراً صدوقی اور فریسی ہونٹوں سے تو خدا کی تعظیم کرتے تھے، مگر ان کے دل خدا سے بہت دور تھے۔ تو اب انجیل مقدس کا مطالعہ جاری رکھتے ہوئے دیکھیں گے کہ یوحنا نے ان مذہبی یہودیوں کو ان کی فریب کاری سے کیسے آگاہ کیا اور کیا کہا کلام پاک بیان کرتا ہے۔ مگر جب اس نے بہت سے فریسیوں اور صدوقیوں کو بپتسمہ کے لیے اپنے پاس آتے دیکھا تو ان سے کہا کہ اے سانپ کے بچوں، تم کو کس نے جتا دیا کہ آنے والے غضب سے بھاگو؟ بس توبہ کے موافق پھل لاؤ اور اپنے دلوں میں یہ کہنے کا خیال نہ کرو کہ ابراہام ہمارا باپ ہے، کیونکہ میں تم سے کہتا ہوں خدا ان پتھروں سے ابراہام کے لیے اولاد پیدا کر سکتا ہے، اور اب درختوں کی جڑوں پر کلہاڑا رکھا ہوا ہے، بس جو درخت اچھا پھل نہیں لاتا وہ کاٹا اور آگ میں ڈالا جاتا ہے۔ میں تو تم کو توبہ کے لیے پانی سے بپتسمہ دیتا ہوں، لیکن جو میرے بعد آتا ہے وہ مجھ سے زور آور ہے، میں اس کی جوتیاں اٹھانے کے لائق نہیں۔ وہ تم کو روح القدس اور آگ سے بپتسمہ دے گا، اس کا چھاج اس کے ہاتھ میں ہے اور وہ اپنے کھلیان کو خوب صاف کرے گا۔ और अपने गेहूं को तो खत्ते में जमा करेगा, मगर भूसी को उस आग में जलाएगा जो बुझने की नहीं। उस वक्त यीशु गलील से यर्दन के किनारे यूहन्ना के पास उससे बपतिस्मा लेने आया, मगर यूहन्ना यह कहकर उसे मना करने लगा कि मैं तुझसे बपतिस्मा लेने का मोहताज हूं और तू मेरे पास आया है। यीशु ने जवाब में उससे कहा, अब तू होने ही दे, क्योंकि हमें इस तरह सारी रास्तबाजी पूरी करना मुनासिब है। इस पर उसने होने दिया। इस तरह यूहन्ना ने यीशु को दरिया यर्दन में बपतिस्मा दिया। कुछ लोग जरूर पूछेंगे कि यीशु जो पाक बेऐब और लाखता था, उसने यूहन्ना को बपतिस्मा देने के लिए क्यों कहा? ये सच है कि खुदावंद यीशु को तौबा करने की कोई जरूरत ना थी, क्योंकि वो बेऐब और लाखता था, उसने कभी बुराई ना की। तो फिर यीशु यूहन्ना के पास किस लिए आया? ताकि वो उससे गुनहगार लोगों की तरह बपतिस्मा ले। यीशु ने उसकी बाबत क्या कहा? यीशु ने यूहन्ना से कहा, अब तू होने ही दे, क्योंकि हमें इस तरह सारी रास्तबाजी पूरी करना मुनासिब है। यीशु ने बपतिस्मा लेकर हमारे सामने न सिर्फ एक मिसाल कायम की ताकि हम उसकी पैरवी करें, बल्कि हमें यह भी दिखाया कि वो हमारी तरह जीने और मरने के लिए आया है। सबक के आखिर में खुदा का कलाम बयान करता है, और यीशु बपतिस्मा पाकर फिलफौर पानी के पास से ऊपर गया, और देखो उसके लिए आसमान खुल गया और उसने खुदा के रूह को कबूतर की मानिंद उतरते और अपने ऊपर आते देखा, और देखो आसमान से ये आवाज आई कि ये मेरा प्यारा बेटा है जिससे मैं खुश हूं। अजीज दोस्तों, आसमान से आने वाली ये आवाज किसकी थी? ये आवाज खुदावंद खुदा की थी। खुदा ने क्या फरमाया? ये मेरा प्यारा बेटा है जिससे मैं खुश हूं। हम कलाम पाक में पहले ही देख चुके हैं कि दाऊद नबी ने और जबराइल फरिश्ते ने मसीह को खुदा का बेटा कहा। हम पहले ही देख चुके हैं कि यीशु खुदा का बेटा कहलाया, क्योंकि वो आसमान से आया था। जमीन पर यीशु का कोई बाप ना था। खुदा ने अपना अब्दी कलाम कवारी के बतन में डाला। यहां यीशु को खुदा का बेटा कहा जाने की एक और वजह भी है, और वो ये है कि खुदा ने यीशु को अपना बेटा इसलिए कहा ताकि वो उसे दूसरे लोगों से मुनफरिद रखे। यीशु तमाम बनिनो इंसान में मुनफरिद क्यों है? हर शख्स जो आदम से पैदा हुआ वो आदमियत रखता है, उसकी तबीयत खता पसंद है, लेकिन यीशु की तबीयत इस हसलत से पाक थी, वो खता पसंद नहीं बल्कि खता तरस था, क्योंकि उसकी फितरत खता के बीज से पाक थी। उसमें कोई गुनाह ना पाया गया, क्योंकि वो खुदा के पाक रूह का हिस्सा है जो आसमान से जमीन पर आया। उसका जिस्म तो हमारे जिस्म की तरह था, मगर उसकी फितरत खता पसंदी से मुबर्रा थी। उसकी फितरत कामिल और बेऐब और लाखता थी। इसी वजह से खुदा पाक जो बेऐब और लाखता हस्ती है, यीशु से खुश था, बल्कि इसी तरह जिस तरह एक बाप अपने फरमाबरदार बेटे से खुश होता है। औलाद की इस सिफत को बाप का अक्स कहा जाता है। जो कोई बेटे को देख लेता है यही कहता है कि ये बाप जैसा है। इसी तरह जो यीशु को जानता है वो खुदा को जानता है, क्योंकि खुदा बेटे की तस्वीर है और बेटा खुदा की तस्वीर है। और यीशु आसमान से इसलिए उतरा कि वो अपने बाप खुदा की फितरत का अक्स दिखाए। खुदा को कभी किसी ने नहीं देखा, मगर यीशु ने खुदा की पहचान करा दी है। यीशु वो वाहिद इंसान है जिसकी फितरत कामिल और लाखता है। वही वो वाहिद हस्ती है जो खुदा के पाक रूह का हिस्सा है और आसमान से आया है। यही वजह थी कि खुदा ने आसमान से आवाज दी और कहा कि ये मेरा प्यारा बेटा है जिससे मैं खुश हूं, क्योंकि बाप को अपने बेटे की फरमाबरदारी पर फखर है और वो शर्माता हरगिज नहीं, बल्कि कलाम मुकद्दस में नबियों की जुबानी भी पुकार पुकार कर कहता है कि ये मेरा प्यारा बेटा है जिससे मैं खुश हूं। आज के बाकी वक्त में हम चौथे बाब की तलावत करेंगे और देखेंगे कि यूहन्ना से बपतिस्मा पाने के बाद यीशु के साथ क्या हुआ। खुदा का कलाम बयान करता है, उस वक्त रूह यीशु को जंगल में ले गया ताकि अबलीस से आजमाया जाए, और 40 दिन और 40 रात फाका करके आहिर को उसे भूख लगी, और अबलीस आजमाने को उसके पास आकर उससे कहने लगा कि अगर तू खुदा का बेटा है तो फरमा कि ये पत्थर रोटियां बन जाएं। उसने जवाब में कहा, लिखा है कि आदमी सिर्फ रोटी ही से जीता ना रहेगा बल्कि हर उस बात से जो खुदा के मुंह से निकलती है। तब अब्लीस उसे शहर मुकद्दस में ले गया और हैकल के कंगरे पर खड़ा करके उससे कहा कि अगर तू खुदा का बेटा है तो अपने ताई नीचे गिरा दे, क्योंकि लिखा है कि वो तेरी बाबत अपने फरिश्तों को हुक्म देगा और वो तुझे अपने हाथों पर उठा लेंगे, ऐसा ना हो कि तेरे पाओ को पत्थर से ठेस लगे। यसु ने उससे कहा, यह भी लिखा है कि तू खुदावंद अपने खुदा की आजमाइश ना कर। फिर अब्लीस उसे एक बहुत ऊंचे पहाड़ पर ले गया और दुनिया की सब सल्तनतें और उनकी शान और शौकत उसे दिखाई और उससे कहा कि अगर तू झुक कर मुझे सिजदा करे तो ये सब कुछ तुझे दे दूंगा। यसु ने उससे कहा, ऐ शैतान दूर हो, क्योंकि लिखा है कि तू खुदावंद अपने खुदा को सिजदा कर और सिर्फ उसी की इबादत कर। तब अब्लीस उसके पास से चला गया और देखो फरिश्ते आकर उसकी खिदमत करने लगे। शैतान ने 3 बार यसु को धोखा और लालच देकर अपनी बात मनवाने की कोशिश की और कसूर करने का पूरा जतन किया। 3 बार यसु ने शैतान को खुदा के कलाम में से आयत पेश करते हुए जवाब दिया। जिस तरह शैतान ने बागे अदन में हवा और आदम को वरगलाया और खुदा का कसूरवार ठहराया, इसी तरह उसने यसु को जंगल में आजमाया और वरगलाने और कसूर कराने की पूरी कोशिश की, मगर यसु कसूरवार ना ठहरा। शैतान ने यसु को क्यों आजमाया? इसलिए कि शैतान को मालूम था कि वो बेऐब नजात दहिंदा है जो नस्ल आदम को शैतान की गुलामी से आजादी दिलाने के लिए आसमान से जमीन पर आया है। शैतान को यह भी मालूम था कि अगर यसु ने एक मामूली सी गलती भी की तो वो गुनाहगारों को निजात दिलाने के काबिल ना रहेगा। इस तरह सब के सब गुनाहगार उसकी हुकूमत के मातहत रहेंगे और गुनाह की गुलामी में फंसे रहेंगे। इसलिए शैतान ने यसु को हरासा करके और धोखा देकर कसूर कराने के 3 बड़े जतन किए, मगर यसु शैतान के जाल से निकल गया। हाँ, शैतान हमारे बाप आदम और माँ हवा पर गालिब हुआ और उन्हें कसूरवार बना दिया, मगर वो खुदा के मुकद्दस बेटे पर गालिब ना आ सका। यसु गुनाह ना कर सकता था क्योंकि खुदा गुनाह नहीं कर सकता। जैसे बाप वैसे ही बेटा। यसु मसीह इंसानी जिस्म के अंदर खुदा का जिंदा कलाम और बड़ा अजीम कुदरत का मालिक था। खुदा ने यसु को दुनिया में इसलिए भेजा था कि वो बनी आदम को शैतान और गुनाह की तबाहकारियों से बचा सके, क्योंकि सिर्फ वही है जिसने शैतान पर और गुनाह के इख्तियार पर फतह पाई। इसी वजह से कलाम खुदा मसीह की बाबत कहता है, चुनाचे ऐसा ही सरदार काहन हमारे लायक भी था, जो पाक और बेरिया और बेदाग हो और गुनाहगारों से जुदा और आसमानों से बुलंद किया गया हो और उन सरदार काहनों की मानिंद उसका मोहताज ना हो कि हर रोज पहले अपने गुनाहों और फिर उम्मत के गुनाहों के वास्ते कुर्बानियां चढ़ाए, क्योंकि उसे वो एक ही बार कर गुजरा जिस वक्त अपने आप को कुर्बान किया। दोस्तों, प्रोग्राम सुनने के लिए हम आपके मशकूर और ममनून हैं। अगले प्रोग्राम में हमारे साथ रहिए। खुदा ने चाहा तो हम देखेंगे कि यूहन्ना के शागिर्दों ने उसे छोड़कर यसु की पैरवी का इरादा क्यों किया। आज हमने जो कुछ सीखा, खुदा हमें उसकी फरमानबरदारी का फजल दे। हम खुदा के कलाम की इस आयत के साथ आपको रुखसत करते हैं, और तुम जानते हो कि वो इसलिए जाहिर हुआ कि गुनाह को उठा ले जाए और उसकी जात में गुनाह नहीं।
क्यों मैं तुझे काफी है, इतने खुदा भी है तू, पापों की माफी है, नैया को मेरी यीशु तेरा सहारा
लिखने के लिए हमारे पता जाप नोट फरमा लीजिए, पीओ बॉक्स नंबर 311 लाहौर पाकिस्तान, यानी पोस्ट बॉक्स नंबर 311 लाहौर पाकिस्तान। फोन नंबर भी नोट कर लीजिए 03413043110, यानी 03413043110। हमारा ईमेल एड्रेस है life.walks@gmail.com, यानी life.walk@gmail.com। अब अपने मेजबान को अगले हफ्ते तक के लिए इजाजत दीजिए, खुदा हाफिज़।